الحمد لله نحمده ونستعينه ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. فذكر فإن الذكرى تنفع المؤمنين. صدق الله العظيم. میرے قابل احترام بزرگوں، حاجی امداد اللہ صاحب مہاجر مکی رحمت اللہ علیہ کے، حضرت حاجی صاحب رحمت اللہ علیہ کی وصیتوں کا بیان چل رہا ہے. حضرت کی ایک وصیت یہ ہے کہ کھانے پینے میں اعتدال رکھیں، نہ اتنا زیادہ کھائے کہ سستی ہو، نہ اتنا کم کھائے کہ عبادت میں کمزوری ہو جائے، کہ عبادت سے کمزوری ہو جائے. یہ بھی بڑی اہم وصیت ہے. کھانا کھانے کی تین صورتیں ہیں. ایک یہ کہ بالکل ہی نہ کھائے، ظاہر زندہ نہیں رہ سکتا، یا اتنا کم کھائے کہ جسم میں کمزوری ہو جائے، دماغ کمزور ہو جائے، اعصاب کمزور ہو جائیں، چلنا پھرنا، اٹھنا بیٹھنا مشکل ہو جائے، اور پھر عبادت کو انجام دینا، ذکر کرنا، تلاوت کرنا، تسبیحات کرنا اور دوسرے نیک کاموں کو انجام دینا مشکل ہو جائے. ذرا سا ذکر کرے اور چکر آنے لگے، ذرا سی تلاوت کرے سر میں درد ہو جائے، نماز پڑھنا مشکل ہو جائے. ظاہر ہے کہ یہ درجہ مضر اور نقصان دہ، اس کی بھی اجازت لیں. اتنا کھائے پیے کہ اللہ تعالیٰ کی عبادت صحیح صحیح کر سکے اور بندوں کے حقوق ٹھیک ٹھیک ادا کر سکے. اور دوسرا درجہ یہ ہے کہ حد سے زیادہ کھائے، خوب کھائے اور ڈٹ کر کھائے، جس کے نتیجے میں طبیعت کے اندر سستی، کسل تو کاہلی تو پیدا ہو ہی جاتی ہے. کیونکہ زیادہ کھانے سے جسم میں زیادہ رطوبت پیدا ہوتی ہے، کیونکہ زیادہ کھائے گا تو زیادہ پیے گا، زیادہ پینے سے دماغ میں رطوبت پیدا ہوتی ہے، اس رطوبت کی وجہ سے نیند زیادہ آتی ہے، اونگ زیادہ آتی ہے، سستی زیادہ ہوتی ہے، دل یہ چاہتا ہے کہ بس لیٹا رہا، دل یہ چاہتا ہے بس سوتا رہا، بس جیسے ہی کھایا اور ویسے ہی سویا، جیسے اس نے کھایا اور ویسے ہی لیٹا. اب اس کا نہ اٹھ کر نماز پڑھنے کو دل چاہے گا، نہ کام کرنے کے لیے جانے کو دل چاہے گا، دکان پر جائے گا تو بھی ادھر ادھر بیٹھنے کی کوشش کرے گا، ہمت سے چستی سے حاضر دماغ میں سے کام نہیں ہو سکے گا، کیونکہ رطوبت دماغ میں چھائی ہوئی ہے، اس کی وجہ سے طبیعت میں سستی اور کاہلی پیدا ہو گئی ہے، جس کی وجہ سے نہ دینی کاموں میں اس کا زیادہ دل لگے گا اور نہ دنیا کے کاموں میں اس کا دل لگے گا، ہر جگہ سستی اس کو تنگ کرے گی، ذرا سا مشکل کام آئے گا وہ گھبرائے گا، کیونکہ طبیعت میں چستی نہیں پھرتی نہیں ہے، اور چستی پھرتی سے دین و دنیا کے سارے کام صحیح ہوتے. جیسے دنیا کے کام میں دماغ حاضر ہو، عقل ٹھیک ہو، ہمت و چستی ہو تو یہ مشکل مشکل کام بھی آدمی سر کر لیتا ہے اور انہیں بھی انجام دے لیتا ہے، لیکن ظاہر کاہل آدمی تو یہ نہیں کر سکتا، تو دنیا کاموں سے بھی جی چرائے گا، یہی حال اس کا دینے کاموں کے اندر بھی ہوگا کہ نماز کی پابندی اس سے نہیں ہو سکے گی، رات کو بھی سوئے گا، دن کو بھی سوئے گا، نمازی بھی قضا کرے گا، جماعتیں بھی اس کی نکلیں گی، ذکر بھی نہیں ہو سکے گا، تلاوت بھی نہیں ہو سکے گی، معمولات بھی پورے نہیں ہو سکیں گے، مطالعہ بھی نہیں کر پائے گا، اس لیے ان سب کے لیے پھرتی چستی ہمت چاہیے، زیادہ کھانے سے ہمت پست ہو جاتی ہے اور آدمی کاہل ہو جاتا ہے، اور بالکل کیا کہتے ہیں عہدی بن جاتا ہے فالتو کا. تو عہدی پہ سب سن لو، تھانے رحمۃ اللہ علیہ کے موائل میں دو عہدیوں کا قصہ مذکور ہے. عہدی کہتے ہیں انتہائی سست اور کاہل کو، اور یہ واقعہ بھی عجیب و غریب ہے جو ابھی آپ سننے والے ہیں انشاءاللہ، کہ سستی کی بھی کوئی حد ہے، لیکن ہو سکتی ہے جو حضرت نے یہ واقعہ سنا ہے، ایک بیر کے درخت کے نیچے، بیری کے درخت کے نیچے دو دوست لیٹے ہوئے تھے جو عہدی تھے، کاہل اور سست تھے، تو دونوں لیٹے ہوئے تھے برابر برابر میں، ان کے کچھ فاصلے سے ایک گھوڑے سوار گزرا، تو اس میں سے ایک لیٹنے والے نے اس کا آواز دی کہ ارے فلانے ذرا میرے پاس آ، زور سے آواز دی اس نے، وہ سن کر کے راستہ چھوڑ کر کے اپنا گھوڑا اس کے قریب لایا اور گھوڑے بیٹھے بیٹھے پوچھے کیا کیا بات ہے، کیا کام ہے، کہا نیچے اتر کر آئے، ایک ضروری بات ہے، تو یہ بتا دوں نہیں، وہ بات ایسی ہے کہ گھوڑے پہ بیٹھے بیٹھے نہیں بتائی جا سکتی، تم نیچے آؤ میرے پاس تب میں تمہیں بتاؤں. وہ بےچارا اتر کے آیا، پاس کھڑا ہو گیا، ہاں آپ بتاؤ کیا کام ہے، کہا کہ وہ بات ایسی کان میں کہنے کی، تم اپنا کان میرے منہ کے پاس لاؤ تب میں بتاؤں گا. وہ سنا کہ اچھا بتا کیا ہے، نیچے پیچھے بیٹھ گیا، اس نے اپنا کان اس کے منہ سے لگایا تو کہا کہ یہ پیر جو میرے سینے پڑا ہے ذرا میرے منہ میں ڈال. اسے بڑا غصہ آیا، مردود اس بیر کے لیے تو نے مجھے اتنی دور سے بلایا، مجھے ایک ضروری کام سے جانا تھا، میرا وقت خراب ہوا، سفر کھوٹا ہوا، چلو تیرے ہاتھ میں جان نہیں تھی کم از کم اپنے یار سے کہہ دیتا، وہی تیرے منہ میں بیر اٹھا کر کے ڈال دیتا، مجھے کیوں تو نے پریشان کیا. میرے دوست کا نام مت لے، یہ تو کم وقت ایسا نکھٹ ہوئے کہ کل ایک کتا میرے منہ میں پیشاب کر رہا تھا، تو میں نے کہا سر ہٹا دے ہٹا دے، اس نے وہ تو ہٹایا نہیں، بیر کیا ڈالے گا. اس کے نام مت لے، یہ تو ایسا نالائق ہے، یہ تو मैंने खुद पेशाब की तरह गवारा कर लिया, लेकिन कुत्ते को नहीं हटाया कि ये सोच रहा था कि ये हटाते किसी तरह से, और पैर भी मुंह में नहीं डाला किया, इसके लिए भी उसे दूर से बुलाया। हजरत फरमाते हैं कि याद रखो, अगर तुम ओहदी बन जाओगे, अब चाहे इस दर्जे के भी सही किसी दर्जे के भी सही, अगर तुम काहिल बनोगे और तुम सुस्त बनोगे और कम हिम्मत बनोगे और इस राय बातिल में और तरीके से बातिल में, तो उसके नफ्स के अंदर अगर तुम हिम्मत से काम न लोगे तो जैसे वो बेर नहीं खा सकता, ऐसे तुम भी कोई काम नहीं कर सकते। इसलिए कि जितने भी अखलाक हमीदा हैं उनको पैदा करने के लिए मेहनत की जरूरत है, जितने भी रजाइल हैं और बद अखलाकियाँ हैं उनके दूर करने के लिए मुजाहिदों की जरूरत है, मश्क करने की जरूरत है, हिम्मत की जरूरत है, चुस्ती की जरूरत है, फुर्ती की जरूरत है। इसलिए जो लोग हजरत थानी रहमतुल्लाह के पास अपना हाल लिखते थे कि हजरत बस क्या बताऊं, ऐसी सुस्ती छाई रहती है कि न नमाज पढ़ी जाती है, न जिक्र किया जाता है, न तिलावत होती है, न कुछ होता है, बस हर वक्त सुस्ती 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 रहती है। तो हजरत का अमूमन एक ही जवाब होता था कि सुस्ती का इलाज चुस्ती है, सुस्ती का इलाज चुस्ती है, और चुस्ती का मतलब है हिम्मत करना। हिम्मत करो, अल्लाह ताला ने हर आदमी के अंदर हिम्मत पैदा फरमा रखी है, हर शख्स के अंदर हिम्मत मौजूद है, जिसको कहते हैं इख्तियार मौजूद है, अच्छे काम करने का इख्तियार और बुरे काम से बचने का इख्तियार हर शख्स के अंदर मौजूद है। बिल्कुल इसी तरह जैसे हर आदमी के अंदर अल्लाह पाक ने खाना खाने की सलाहियत रखी, पानी पीने की सलाहियत रखी, चाहे खाए चाहे न खाए, चाहे पिए चाहे न पिए, चाहे हलाल खाए और हराम से बचे, और चाहे हराम खाए और हलाल ना खाए, सब में अल्लाह ताला ने ये कुदरत रखी हुई है, जिसे इख्तियार भी कहते हैं, इसे हिम्मत भी कहते हैं। बस ये हिम्मत नमाज के लिए भी, यही है हिम्मत अच्छे अखलाक पैदा करने के लिए भी, यही इख्तियार बुराइयों को दूर करने के लिए, दीन दुनिया के सारे कामों के लिए, कि आदमी हिम्मत करे, चुस्ती इख्तियार करे, अपने अंदर जो हिम्मत अल्लाह ने पैदा कर रखी उसको इस्तेमाल करे, और इस्तेमाल करके अच्छे अच्छे काम करें, बुरे कामों से अपने आप को बचाने का एहतमाम करें। तो ज्यादा खाने से इंसान के अंदर सुस्ती पैदा हो जाती है, लिहाजा इतना ना खाए कि जिससे सुस्ती पैदा हो जाए, ये नुकसान बहुत बड़ा, जो दीन के लिए भी नुकसान दे, दुनिया के लिए भी नुकसान दे, दीनी कामों के अंदर भी मुजिर है, दुनिया कामों के अंदर भी सख्त नुकसान दे। और बाद मरतबा ज्यादा खाने से इंसान का पेट खराब हो जाता है, और पेट खराब होने से फिर बहुत ज्यादा कमजोरी हो जाती है, और ज्यादा कमजोरी होने के बाद फिर जाहिर है कि न चलने के काबिल न बैठने के काबिल, फिर तो लेट जाता है आदमी, अस्पताल में दाखिल हो जाता है। ये भी नुकसान आम तौर पर ज्यादा खाने से हो जाता है, ये ज्यादा तो नहीं खाया लेकिन शकील गजा खा ली, ना मुआफिक गजा खा ली, ऐसी चीज खा ली जिसका खाने का मौसम नहीं, उससे इंसान का पेट खराब हो जाता है। यह बाद मतलब दूसरी तरह तरह की बीमारियां इंसान के जिस्म में पैदा हो जाती है, ये सब ज्यादा खाने से आम तौर पर होता है। और जिस तरह जिस्मानी बीमारियां पैदा हो जाती हैं, इसी तरह ज्यादा खाने से, जैसा कि मैंने अभी कत्ल पैदा हो जाता है, सुस्ती पैदा हो जाती है, तो उससे बहुत सारी रूहानी बीमारियां भी पैदा हो जाती। तो ज्यादा खाना जिस्मानी सेहत के लिए भी मुजिर है, इसी तरह रूहानी सेहत के लिए मुजिर है, लेकिन बहुत ज्यादा खाना खाने से तो बचना ही चाहिए, ना इतना ज्यादा खाए कि जिस्मानी या रूहानी तौर पर बीमार पड़ जाए, ना इतना कम खाए कि इबादत के अंजाम देने ही में कमजोरी आ जाए और इबादत भी अंजाम न दे सके, دین و دنیا کام ہی نہ کر سکے، نہ اللہ تعالیٰ کے حقوق ادا کر سکے، نہ بندوں کے حقوق ادا کر سکے. دو قسمیں تو یہ ہو گئی. تیسری قسم ہے ان دونوں کے درمیان درمیان. نہ بہت زیادہ کھائے نہ بہت کم کھائے، بلکہ اعتدال کے ساتھ کھائے، بس یہ مطلوب ہے. نہ اتنا کھائے کہ سستی پیدا ہو جائے، نہ اتنا کم کھائے کہ کمزوری پیدا ہو جائے. ان دونوں سے اس سے بچے اور درمیانہ درجہ کھانے پینے میں اختیار کریں. اب درمیانہ درجہ کون سا ہے، اس کا معیار کیا ہے؟ تو اضر حدیث وہ بھی ثابت ہے کہ درمیانہ درجہ یہ ہے کہ آدمی اپنے پیٹ کے تین حصے کرے، جس میں ایک حصہ غذا کے لیے رکھے اور ایک حصہ پانی کے لیے رکھے اور ایک حصہ سانس لینے کے لیے رکھے. بس جو اتنا کھائے گا انشاءاللہ سدا صحت مند رہے گا، وہ بیمار نہیں ہوگا، چست رہے گا، سست نہیں ہوگا، باہمت رہے گا، بے ہمت نہیں ہونے پائے گا انشاءاللہ. اور اس کے پاس بیماریاں بھی آئیں گی تو رسمت آئیں گی، عام طور پر جلدی چلی بھی جائیں گی، تو انشاءاللہ بیماری جمے گی نہیں اور لگ کے نہیں رہ جائے گی الا ماشاءاللہ. یہ کیسے پتہ چلے کہ اب ہمارے پیٹ کے اندر اتنی غذا چلی گئی ہے کہ وہ ایک تہائی ہو گئی ہے اور ایک تہائی پانی ہو گیا ہے اور ایک تہائی سانس لینے کی جگہ رہ گئی؟ حضرت مولانا محمد تقی عثمانی صاحب دامت برکاتہم نے ایک مرتبہ اپنے بیان میں فرمایا تھا کہ اس کا معیار یہ ہے کہ جب کھانا کھاتے کھاتے جب یہ مرحلہ آ جائے کہ دل یہ کہے کہ اور کھاؤں یا نہ کھاؤں، جب اندر ہی اندر یہ کشمکش ہونے لگے کہ اور کھاؤں یا نہ کھاؤں، بس سمجھو یہ موقع آ گیا نہ کھانے کا، بس اس وقت کھانا چھوڑ دو. جس کو یوں بھی کہہ سکتے ہیں سمجھنے کے لیے، سمجھانے کے لیے، کہ ذرا سی بھوک رہ جائے کھانا چھوڑ دو. یہ نہیں کہ بالکل ہی سیر ہو کر کھاؤ، کہ کھاتے کھاتے جناب طبیعت بھر گئی کھانا پھر بھی نہیں چھوڑ رہے، ذرا سا اور کھا دو، ذرا سا اور کھا دو. ایک کھاؤ کا واقعہ یاد آ گیا. تو وہ اتنا کھاتا تھا کہ بھائی چلنا بھی اس کے لیے مشکل ہو جاتا. تو ایک دفعہ اس نے اتنا کھا لیا، اتنا کھانے کے بعد اب اس کے لیے چلنا مشکل ہو گیا. تو اس نے کہا کہ بھائی کچھ بدہضمی کی شکایت ہو رہی ہے، حکیم صاحب کے پاس لے کے چلو. اب چرپائی پہ ڈال کے اس کو حکیم صاحب کے پاس لے گئے، کیونکہ چلنے کی طاقت نہیں تھی اس کے اندر. جا کر حکیم صاحب کو دکھایا، حکیم صاحب نے ہاتھ میں گولیاں دے دی کہ لو بھائی یہ دو گولی آپ کھا لو، دو دوپہر کھا لیں تو شام کھا لینا، ہضم صحیح ہو جائے گا، بھوک کھل جائے گی. حکیم صاحب گولیوں کی تو گنجائش ہے نہیں، کوئی لیپ بتا دو اندر تو گنجائش ہی نہیں، اگر گنجائش ہوتی تو کھانا اور کھا لیتا. اب تو کوئی ایسی چیز بتاؤ جو پیٹ کے اوپر لگے اور ہضم ہو جائے. تو ایسا آدمی تو مرتا ہی ہے، اور کیا ہوتا ہے. اللہ حافظ. طالبین میں کھانے والے کا واقعہ لکھا ہے کسی اسی ابتدائی کتابوں میں سے کسی کے اندر، کہ وہ جو تھا وہ کھاؤ قسم کا آدمی تھا. وہ کسی راہب کے یہاں جا کر کے ٹھہر گیا دوران سفر. اب وہ اس کے لیے اندر سے کچھ روٹی لایا کہ میں آپ کی سالن دال لے کے آتا ہوں. تو جب وہ دال لینے گیا تو روٹی کھا گیا. अब बिना जल्दी से दाल रख के रोटी ले लेंगे दाल खा के। इस तरह उसने तकरीबन 10 चक्कर लगाए, उस रायत की रोटियां भी खत्म हो गई, दाल भी खत्म हो गई। रोटी लाए दाल खा जाए, दाल लाए तो रोटी खा जाए। आखिर फिर उसने अजीब जो कुछ था वो तो हाजिर कर दिया, तो और कुछ है नहीं। फिर उससे खैरियत पूछी, मिजाज पूछा, तबीयत कैसी, कहाँ जाना हुआ तुम, किस जा कहाँ जाने के लिए आए थे। उसने कहा कि आज मेरा हाथ में खराब है, मैंने सुना है पनाम गाँव के अंदर एक हकीम साहब है, वो पेट का बहुत अच्छा इलाज करते हैं, तो मैं वहाँ जा रहा था तो सोचा पहले तुम्हारे आराम कर लूँ। मैंने बड़ा अच्छा किया भाई, लेकिन मेरी खास तो वो ये है कि जब हकीम साहब से इलाज करवा दो, खुदा के लिए बता दो। किसी और रास्ते ज्यादा यहाँ बता रहा हूँ कि जब पेट खराब है, हाथ में कमजोर है, जब ये हालत है कि दफाती हो खाना उड़ा लिए, तो वापसी में तो न जाने क्या उड़ाएगा। तो ज्यादा खाने में एक और आदमी की अंदर ऐप पैदा हो जाता है कि माशरे के अंदर बदनाम, माशरे के अंदर जहाँ वो रहता है जलील हो जाता है। सब कहते हैं अरे भाई इसको अपने घर मत बुलाना, ये बड़ा खाऊ आदमी है, कुछ छोड़ता नहीं है, इसके पास जाओ तो कुछ नहीं खिलाता और किसी घर चला जाए तो हंडिया साफ कर देता, कुछ नहीं छोड़ता ही। जैसे होशियार रहना, इसके पास किसके साथ मत जाना, इसके पास मत बैठना। तो बड़े भी बुरा समझते हैं, छोटे भी बुरा समझते हैं, माशरे के लोग भी उसको बुरा समझते हैं। ये भी एक ऐब है आदमी के अंदर। तो ज्यादा खाना तो कमाल की चीज नहीं है, कम खाना कमाल की चीज। हजरत गंगोही रहमतुल्लाह ने, हजरत मौलाना फासिल नानोती रहमतुल्लाह ने के बारे में एक वाकया याद आया कि उनके मुताल्लिक नानोती रहमतुल्लाह अलैह का एक काफिर से मुनाजरा था, और वो काफिर जो था उसकी खुराक बहुत ज्यादा थी। तो हजरत के मुताल्लिकीन में से किसी के दिल में ये ख्याल आया कि इल्मी मुनाजरे में तो वो हजरत का मुकाबला कर नहीं सकता, क्योंकि हजरत ने जिनसे मुनाजरा किया उनको पटक दिया और हजरत जीत गए, वो हार गए। अल्लाह ताला ने हजरत को जो इल्म अता फरमाया तो वो पहले बेकरार था, लेकिन उस मुरीद ने ये सोचा कि अगर खुदा ना खास्ता हजरत का मुकाबला उससे न खाने में हो गया, खाने में हो गया, तो फिर कैसे, क्या मामला, फिर क्या होगा, वो तो जीत जाएगा, हजरत फिर हार जाएंगे। क्योंकि वो अपनी इस्लाह के लिए अपनी खिदमत में आया हुआ था, इसलिए वो तन्हाई में हजरत खिदमत में हाजिर हुआ और कहा हजरत मुझे एक मेरे दिल में एक बात आ गई है, मैं अपनी इस्लाह के लिए अर्ज करता हूँ, आप भी मेरी इस्लाह फरमा दें। तो उसने याद किया कि हजरत मुझे तो ये शुबा हो गया कि खुदा ना खास्ता अगर इस तरह से मुकाबला हो गया तो क्या होगा। तो आप बोल तो मेरा ख्याल आया क्यों, जिससे मोहब्बत होती है, जिससे अजमत होती है, जिसकी अजमत दिल में होती है, उसके बारे में ऐसा ख्याल आया नहीं करता, तुम्हारे दिल में ऐसा ख्याल क्यों आया। लेकिन चलो आ गया, तो मैं ये तुमसे कहता हूँ कि मुनाजरा जो होता है वो कमालात में होता है, जो चीज कमाल ना हो उसमें मुनाजरा नहीं हुआ करता। इल्म तो कमाल चीज, उससे मुनाजरा होता है। ऐसे खाना कमाल नहीं है, न खाना कमाल है। लिहाजा अगर वो हमारा से हमसे मुकाबला करेगा तो न खाने में मुकाबला करेंगे उसका। एक हफ्ता उसे बंद कर दें, एक हफ्ता हमें बंद कर दें, इसके बाद दरवाजा खोल के देख लें, जो जिंदा बचे वो जीत गया, जो मर जाए वो हार गया। इसमें तो मुनाजरा होगा, ये है भाई। ज्यादा खाना कोई कमाल की बात नहीं है, कोई खूबी की बात नहीं है। अगर ये कमाल की बात है तो फिर तो आदमी से भैंस अच्छी, تو وہ باکمال ہے، کیونکہ وہ تو آدمی سے زیادہ بوری کی بوری صاف کر جاتی ہے، پھر اس سے بڑھ کر تو اونٹ باکمال ہے، تو اس کی اور بھی اس سے زیادہ خوراک ہے، تو جتنا بڑا جانور ہے اتنی بڑی اس کی خوراک ہے، یہ تو کمال نہیں ہے تو جانور پالنے ہو تو. ہاں کمال کھانا، کھانے کی صلاحیت کے ہوتے ہوئے کم کھانا نہ کھانا، یہ کمال کی بات. حضرت مولانا قاسم نانوتی رحمتہ اللہ علیہ فرمایا کہ بھائی مناظرہ کمال میں ہوتا ہے، کمالات میں ہوتا ہے، جو چیز کمال نہ ہو اس میں نہیں ہوتا، اس لیے مقابلہ اگر ہوگا اس سے تو نہ کھانے میں ہوگا نہ کھانے میں. تو کھانا کھانے میں آدمی اس کا خیال رکھے کہ نہ بہت زیادہ کھائے نہ بہت کم کھائے، درمیانہ درجہ اختیار کرے. سرکار دو عالم جناب رسول اللہ صلی اللہ علیہ وسلم کے احوال میں اور آپ کی احادیث طیبہ میں روز روشن کی طرح یہ بات واضح پہ غبار ہے کہ کبھی آپ نے پیٹ بھرے کھانا نہیں کھایا، وہ آپ کا فقر اختیاری تھا جو بڑا اعلیٰ مقام ہے، بہت اعلیٰ درجہ ہے، لیکن بہرحال صحابہ کرام کے بھی تقریباً یہ حال، یہ ان کے لیے ان کی کمال کی بات ہے، اعلیٰ درجے کی بات ہے. لہذا درمیانہ درجہ خیر الاموری اور ساتوا کے لحاظ سے بس یہ ہمارے لیے بہت مناسب. اس میں آدمی کی جسمانی صحت بھی صحیح رہتی، اور جب جسمانی صحت صحیح رہے گی تو پھر دین و دنیا بھی صحیح ہو جائے گی، اس سے اصلاح و تربیت میں بھی مدد ملتی. پھر درمیان درجے کا آدمی کھانا کھائے گا تو سستی پیدا نہیں ہوگی، قوت پیدا ہوگی، کمزوری پیدا نہیں ہوگی. اور یہی چاہیے، دنیا بنانے کے لیے بھی چاہیے کہ آدمی جسم میں قوت ہو، سستی نہ ہو، چستی ہو، پھرتی ہو، کمزوری نہ ہو. تو درمیانہ درجہ کھانا کھانے سے یہ چیزیں پیدا ہو جائیں، یہ دنیا بنانے کے لیے بھی مفید اور معاون ہے، اور اصلاح و تربیت میں دین پر چلنے کے لیے، عمل کرنے کے لیے، آخرت بنانے کے لیے بھی معین اور مددگار. اس لیے حدیث کہا کہ اللہ تعالیٰ کے یہاں مومن قوی مومن ضعیف سے افضل ہے. مومن ضعیف تو وہی ہوگا نا جو بیچارہ کمزور ہے، مریض ہے بالکل، اور طاقت وہی ہے، اور طاقتور وہی ہوتا ہے جو کہ عام طور پر غذا کے اندر احتیاط کرتا ہے. اور آج کل کے زمانے میں تو زیادہ کھانے کی وجہ سے ایسی ایسی بیماریاں پیدا ہو رہی ہیں، علمان والا بھی تو کچھ تو غذائیں ناقص ہیں، کچھ کھانے والوں کی بے احتیاطی بہت زیادہ. حضرت والد صاحب رحمۃ اللہ علیہ نے اپنے خود نویس سوال حیات میں لکھا ہے کہ ہمارے زمانے میں تو کوئی شخص ناشتے کا نام جانتا ہی نہیں تھا، کہ ناشتہ کسے کہتے ہیں، ناشتہ ہوتا کیا کوئی جانتا ہی نہیں تھا، بس 24 گھنٹے میں دو وقت کھانا کھانے کا عام رواج تھا. بس کہ ایک کھانا زور سے پہلے کھا لیا، ایک رات شام کو مغرب کے بعد کھا لیا، تو دو ٹائم کھانا کھایا تھا، ناشتہ کو کرتے ہی نہیں، بس سویرے اٹھے اور اپنے اپنے کاموں میں لگ گئے. بس کہتے ہیں ناشتہ میرے زمانے میں شروع ہوا ہے، آہستہ 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 دودھ اور چائے وغیرہ لوگوں نے پینی شروع کی، جس کا نام پر چلتے چلتے ناشتہ پڑ گیا. تو واقعی پہلے لوگ صرف دو ٹائم کھایا کرتے تھے عام طور، اس لیے طاقتور بھی رہتے تھے، چست بھی رہتے تھے، ہمت والے بھی رہتے تھے، بھوک بھی خوب رکھتی تھی، کھانا بھی خوب ہضم ہوتا تھا، جسم کی بھی خوب رکھتا تھا. اب ناشتہ بھی کیا ہے، اچھی خاصی دوپہر اور شام کھانے سے بھی زیادہ تگڑا ہے، تو اس میں دو پراٹھے ہوں، دو انڈے ہوں، ایک ٹکیا مکھن کی ہو اور ایک چائے کی پیالی ہو. اب یہ تو کھانا ایسا ہے کہ شام تک کافی ہے، لیکن یہ صبح کر لیا، اس کے بعد اب دوپہر کو پھر دو روٹی ہو، ایک پاؤ گوشت ہو، اس کے اوپر بھی تڑکا لگا ہوا ہو، پھر پھل فروٹ بھی ہو، اور پھر ٹھنڈا پانی بھی ہو. اب یہ خود کھانا ایسا ہے کہ رات کو چھٹی ہونی چاہیے، اب بھوک لگے نہ لگے، اب جناب عشاء کے بعد پھر اسی طرح کھانا، کوئی مرے گا نہیں تو کیا ہوگا، پیدا نہیں ہوگی تو کیا ہوگی، کہیں پیدا نہیں ہوگی تو کیا ہوگی، तरह तरह के अमराज नहीं होंगे तो कहां से कैसे नहीं होंगे, सारी चीजें पैदा हो जाएंगी फिर, और फिर वर्जिश का नाम नहीं, और फिर ये भी सब खाकर न चलने का काम, न वर्जिश का काम, न मेहनत का काम, आसान आसान काम। तो आसान आसान काम करने की वजह से नतीजे ये कि जब तक थोड़े बहुत मैदे में कुवत है उस वक्त तक तो काम चल गया, इसके बाद जब मैदा कमजोर होना शुरू हो जाएगा तो साथ साथ ऐसी ऐसी बीमारियां लग जाएंगी कि फिर आदमी अस्पताल का मेहमान बन जाए। अरे आदमी अल्लाह अगर तो नाश्ते करना हो तो फिर हल्का फुल्का कर सकता है आदमी, कोई हर्ज नहीं है उसके अंदर। हासिल ये कि खाने में एहतजाज रखें, तीन टाइम खाए लेकिन एहतजाज के साथ खाए, और दो टाइम वाली कोई मामूल बनाना चाहे तो फिर बहुत अच्छा, उसमें दो टाइम अच्छी तरह खाए और फिर चुस्त भी रहे, हिम्मत हिम्मत भी रहे। और बाद लोग तो खाते तो है चलो दो टाइम या तीन टाइम, एक नाश्ता और एक दोपहर, लेकिन इसके साथ और उनके कुछ फुरात भी होती, नाश्ता कर लिया फिर 10 बजे चाय, 12 बजे जूस, 4 बजे फिर चार या असर के बाद फिर जनाब समोसे और अमरतियाँ और साथ में जलेबियाँ और फिर जनाब चाय, ईशा के बाद खाना, वही तो खाने खाना हो गया, तो वक्त खाना ही खाना हो गया फिर, यूँ समझो दूसरे दूसरे तरीके से अपने आप को मारना ही हो गया फिर। तो खाना खाने की बहुत सारी किस्में, ज्यादा खाना खाने की बहुत सारी किस्में और कम खाना खाने की बहुत कम किस्में, लेकिन कम खाना ज्यादा नाफे और मुफीद है, और ज्यादा खाना मुझे सेहत पे नुकसान दे, दिन और दुनिया दोनों के अनुसार। तो हजरत ने फरमाया कि भाई खाने पीने में एहतजाज रखें, न इतना ज्यादा खाए कि सुस्ती हो जाए, न इतना कम खाए कि इबादत की वजह से कमजोरी हो जाए। इसके बाद एक और वसीयत ये फरमाई कि कस्बे हलाल अफजल है, अगर तवक्कुल करे तो भी मुजायका नहीं, बशर्ते किसी से तमा न रखे न किसी से उम्मीद और खौफ करे। हलाल कमाना और हलाल कमा करके अपने अपनी जायज और ज़रूरी ज़रूरियात पूरी करना, और अगर साहिब अहल आयाल हो तो उनके नान नफ़ा और दीगर ज़रूरी माली हकूक अदा करना, ये भी अहम जिम्मेदारी है। हदीस शरीफ में तलब व कस्ब हलाल फ़रीज़तुन बादुल फ़रीज़ा, हलाल कमाना फर्ज के बाद एक फर्ज है, यानी हलाल कमाना भी ज़रूरी है, नमाज पढ़ना और दीगर फ़रायद इस्लाम का अदा करना भी ज़रूरी है, नमाज पहले कमाना बाद में। ये नहीं कि कमाने में इतना मशगूल हो जाए कि नमाज ही छोड़ दे, रोज़ा ही छोड़ दे, हज भी ना करे, ज़कात भी ना दे, ऐसा फ़रायद इस्लाम की अदायगी मुकद्दम है, कमाना इनसे मौखर है, और है कमाना भी ज़रूरी। तो हजरत ये फरमाना चाहते हैं कि बकदर ज़रूरत हलाल कमाना बेहतर है, इसलिए कि अम्बिया अलैहिस्सलाम भी अपने हाथ से, बाज़ अम्बिया अलैहिस्सलाम भी अपने हाथ से कमा कर खाया करते, जैसे हज़रत दाऊद अलैहिस्सलाम लोहे की ज़रह बनाया करते थे, अल्लाह ताला ने उनको ये मौजज़ा अता फरमाया था कि लोहा उनके हाथ में आकर के इस तरह नरम हो जाता जैसे मोम नरम होता है, जिस तरह मोम को हम जिस तरह चाहे मोड़ लें, जो चाहे उससे बना लें, वो मुलायम और नरम होता है, حضرت کے ہاتھ میں لوہا اس طرح نرم ہوتا تھا تو اس سے آپ زینے بنایا کرتے تھے اور زینہ بنا کر کے بیچا کرتے تھے، اس سے اپنا گزارا کرتے تھے۔ زکریا علیہ السلام نجار تھے، بڑے کام کیا کرتے تھے، اس لیے کسب جو ہے وہ افضل ہے۔ ہزار صحابہ کرام تو کتنے صحابہ کرام، بعض تاجر تھے، بعض زراعت پیشہ تھے، بعض ملازمت کرتے تھے، تو صحابہ کرام کا بھی یہ طریقہ ہے۔ کتنے بزرگان دین کے واقعات آپ نے سنے ہوں گے، پڑھے ہوں گے، کہ وہ سب محنت کرتے تھے، مزدوری کرتے تھے، کام کرتے تھے، کماتے تھے، وہ کما کر کے اپنا گزارا کرتے تھے۔ اس میں عزت ہے، اس میں عافیت ہے، اس میں استغنا ہے۔ سرکار دو عالم جناب رسول اللہ صلی اللہ علیہ وسلم نے اپنے وصال سے پہلے ازواج مطہرات سے فرمایا کہ تم میں سے جس کے ہاتھ زیادہ لمبے ہیں وہ سب سے پہلے میرے پاس آئے گی، یعنی ان کا سب سے پہلے انتقال ہوگا۔ تو ازواج مطہرات اپنے اپنے ہاتھ ناپا کرتی تھی اور طے کرتی تھی کہ ہم میں سے کس کے ہاتھ زیادہ لمبے ہیں کہ وہ سب سے پہلے حضور خدمت میں حاضر ہوگی۔ تو حضرت سعودہ رضی اللہ تعالیٰ عنہ کے ہاتھ زیادہ لمبے تھے کیونکہ انہوں قد لمبا تھا، تمام ازواج مطہرات میں لمبے قد والے تھے، اس لیے ان کے ہاتھ بھی اوروں سے لمبے تھے۔ وہ سمجھتے ہیں شاید پہلے ان کا انتقال ہوگا، لیکن انتقال ہوا سب سے پہلے حضرت زینب رضی اللہ تعالیٰ عنہ۔ سن 20 ہجری میں حضرت عمر رضی اللہ تعالیٰ عنہ کے دور خلافت میں سب سے پہلے ان کا انتقال ہوا۔ حضور کے انتقال کے وقت آپ کی 9 بیویاں زندہ تھیں، ان میں سے حضرت زینب رضی اللہ تعالیٰ عنہ کا پہلے انتقال ہوا، حضرت سعودہ رضی اللہ تعالیٰ عنہ کا انتقال دیر میں ہوا، غالب حضرت معاویہ رضی اللہ تعالیٰ عنہ کے دور خلافت میں ان کا انتقال ہوا۔ بہت بہت بات۔ تو جب حضرت زینب رضی اللہ تعالیٰ عنہ کا پہلے انتقال ہوا تو حضرات ازواج مطہرات رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ اس وقت پتہ چلا کہ حضور کی مراد لمبے ہاتھ سے جسمانی طور پر لمبا ہاتھ ہونا مراد نہیں تھا، بلکہ کما کما کر کے اللہ کے راستے میں زیادہ صدقہ دینے والا ہاتھ مراد تھا۔ اور ازواج مطہرات میں زینب رضی اللہ تعالیٰ عنہ دستکاری جانتی تھی، اور دستکاری کے ذریعے وہ پیسے کمایا کرتی تھی، اور پیسے کما کما کے صدقہ کرتی تھی، چلنے میں کہتی تھی، خیرات کیا کرتی، اور اس میں وہ دیگر ازواج سے بہت زیادہ ممتاز نمایاں تھی۔ پیسے نہیں ہوتے تھے لیکن اپنے ہاتھ سے محنت مزدوری کر کے پیسے کمانا اور کما کر کے پھر خیرات کرنا، یہ کتنا بڑا عمل ہے، کتنا اونچا کام ہے، آسان نہیں ہے، وہ سب سے زیادہ کرتی تھی۔ تو آپ نے لمبے ہاتھ سے زیادہ صدقہ دینے والی مراد لی، کہ جن کے ہاتھ لمبے ہیں یعنی جو زیادہ صدقہ دینے والی ہیں تم میں سے، ان کا پہلے انتقال ہو۔ ازواج مطہرات بھی دیکھو دستکاری کے ذریعے پیسے کم حاصل کرتی تھی اور کسب کرتی تھی اور اللہ کے راستے میں خیرات کر کے اپنے آخرت بناتی تھی۔ تو انبیاء علیہ الصلاۃ والسلام کا طریقہ ہے، حضرات صحابہ کرام رضوان اللہ تعالیٰ علیہم اجمعین کا طریقہ ہے، ازواج مطہرات جیسے بعض کا یہ طریقہ ہے، اور اسی طرح تابعین تبع تابعین اور ائمہ مجتہدین سلف صالحین کے بے شمار واقعات ہیں۔ امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کا ہی مشہور و معروف کہ حضرت کپڑے کا کاروبار کرتے تھے، اور آپ کے بڑے بڑے کارخانے تھے، اور دور دور تک آپ کا کپڑا سپلائی ہوتا تھا، بہت سے وکلاء آپ کے مقرر تھے جو آپ کا مال بھیجا کرتے تھے، اس لیے آپ بڑے رئیس اور مالدار تھے۔ حضرت کے بارے میں لکھا ہے کہ جس وقت حضرت امام ابو حنیفہ رحمۃ اللہ علیہ کا انتقال ہوا تو کچھ امانتوں سمیت حضرت کے خزانے میں 56 کروڑ روپیہ تھا، پیسے تھے۔ तकरीबन आधा अरब रुपया था। और फिर ये नहीं कि वो ये सब जमा करके रखते थे, बल्कि कर्ज देने का सिलसिला अलग था। और उलमा की कमेटी बनाई हुई थी तकरीबन 500 उलमा की, जिसमें बड़े बड़े माहिर थे, उन सबकी तनख्वाहें हजरत अपने पास से थी। तो दीन के कामों में, आखिरत के कामों में, मुसलमानों की फलाह बहबूद के कामों में, जिहाद में हजरत बकसरत अपना पैसा खर्च फरमाया करते थे। जब रमजान शरीफ का महीना आता था तो आप कि यहाँ कूफे के तमाम गुरबा फुकरा मसाकिन और बेवाओं के नाप हजरत के यहाँ दर्ज थे। और रमजान शुरू होते ही हर एक के सूट हजरत के यहाँ तैयार होते थे। और चांद रात को हजरत की तरफ से उन तमाम गुरबा फुकरा मसाकिन के घर तैयार शुदा सूट पहुँचाए जाते थे। इन्हीं के वो लेने आते थे हजरत के यहाँ, हजरत के यहाँ से भिजवाए जाते थे उनके इकराम में, उनके एहतराम में। और जब ईद का दिन होता तो वो सब हजरत के पहुँचाए हुए जोड़े पहन करके ईद की नमाज पढ़ने जाते, खुशी खुशी जाते और दुआ देते हुए जाते कि अल्लाह ताला इमाम हनीफ रहमतुल्लाह अलैह को सलामत रखे, कि जिस तरह अमीरों की आज खुशी है तो नए नए कपड़े पहनकर नमाज पढ़ने जा रहे हैं, हम फकीरों की भी ईद है कि हम भी हजरत के दिए हुए जोड़े पहनकर जा रहे हैं। जो कमाएगा तो ये सब काम कर सकता है ना, ठीक है, कमा कर करे तब है, और कमा कर जोड़े तो फिर क्या करेंगे। फिर तो हदीस में ये है कि बस आदमी का तो वो है जो खा लिया, जो पी लिया और जो उसने सदका कर दिया, बाकी तो वारिस होता है। वारिस हो गया, हो गया और हिसाब अपने गर्दन पे लेगी। लेकिन खैर अल्लाह की रजा के लिए अपने अहल वयाल को अगर आदमी खुशहाल छोड़कर जाए तो ये भी महमूद है और पसंदीदा है। लेकिन बताने ये मकसूद है कि माल जो है वो इसलिए है कि जिससे आदमी दुनिया के अंदर भी इज्जत से जिंदगी गुजारे और आखिरत में अपनी सवारे और बनाए। जो आखिरत में पहुंचाएगा उसे काम आएगा, और जो छोड़ जाएगा तो वो तो फिर बारिशों का हो जाएगा। तो हजरत फरमाया कस्बे हलाल अफजल, इसलिए हलाल कमाना के का एहतमाम करना चाहिए, हलाल का यह ख्याल रखें। अल्लाह ताला हम सबको बिला मशक्कत और बगैर परेशानी की इज्जत और आखिरत के साथ खूब हलाल और तैयब रोजी अता फरमाए। अगर तवक्कुल करें तो उसमें भी कोई मुजायका नहीं, यानी अगर कोई कस्बे हलाल इख्तियार न करे, जाहिरी असबाब भी छोड़ करके महज अल्लाह ताला पे तवक्कुल करे, तो भाई इसकी कुछ शर्तें हैं, हर आदमी के लिए ये सही नहीं है। इसके लिए आला दर्जे का तवक्कुल दरकार है। इसमें से एक शर्त यह है कि वो साहिब अहल अयाल न हो, ताकि अगर कुछ न मिले तो घर वाले परेशान न हो। दूसरे, उसका दिल इतना मजबूत और कवी हो कि जैसे उसके पास खाना मौजूद है, पैसे मौजूद हैं, उस वक्त उसका दिल मुतमईन है, किसी किस्म की उसको कल्बी परेशानी नहीं है, ज़हनी परेशानी नहीं है, उसको इत्मीनान है कि भाई पैसे भी मौजूद हैं, खाना भी मौजूद है, जैसे उस वक्त उसका दिल मजबूत कवी और मुतमईन है, ऐसा ही दिल कवी और मजबूत रहे जब उसके पास कुछ भी ना हो, न खाना है न पैसे, कुछ भी नहीं है, तब भी उसको अल्लाह ताला की ज़ात पर ऐसा यकीन और इत्मीनान हो कि ज़र्रा बराबर भी तशवीश उसके दिल में आने ना पाए कि शामों क्या होगा, दोपहर को खाने को नहीं है, अब शामों कैसे हो, क्या होगा, और इधर उधर उसके जहन दौड़ने लगे कि फलाना कुछ दे देगा या फला के पास जाऊंगा तो वो खिला देगा, तो ये तवक्कुल कहाँ है भाई। इससे बेहतर फिर कमा लेना, ये तवक्कुल इसे कमजोर है। ऐसे तवक्कुल के अंदर कस्ब को छोड़ना दुरुस्त नहीं है आम हालात। पहले से कुछ शर्तें, इसके अलावा भी कुछ शर्तें हैं जो मैंने मोटी मोटी दो बता दिया, और ये है बड़ों काम है भाई, हमारा तुम्हारा काम है, इसलिए कि ये बात हमें हासिल ही नहीं। जब हासिल नहीं तो हमारे लिए तो यही है कि اسباب معاش جائز اختیار کریں، اسباب معاش جائز اختیار کریں، اور نظر اسباب پہ نہ رکھیں، اللہ تعالیٰ پہ رکھیں. ہمارے لیے یہ توکل کا، جو ملازم پیشہ ہے ملازمت کرے، جو زراعت پیشہ ہے وہ زراعت کرے، جو تجارت پیشہ تجارت کرے، لیکن زراعت تجارت ملازمت جائز طریقے سے کرے. اور پھر یہ ذہن میں رکھے کہ یہ دکان مجھے روزی نہیں دے گی، یہ زمین مجھے روزی نہیں دے گی، یہ ملازمت میرے لیے روزی کا ذریعہ نہیں ہے، رزاق اللہ تعالیٰ کی. اصل روزی دینے والے اللہ پاک ہے، یہ تو ایک بہانہ ہے، یہ تو سبب ہے، یہ دعوت اسباب ہے، اس کے اسباب اختیار کرنے کا حکم ہے، اس لیے میں نے اختیار کر لیا. لیکن اللہ پاک چاہیں گے تو دکان سے روزی عطا فرما دیں گے، نہ چاہیں گے تو صدر میں دکان ہوتے ہوئے بھی کچھ نہیں ملے گا. ایسی ملازمت کو سمجھ لیں، ایسی زراعت کو سمجھ لیں، روزی اللہ تعالیٰ عطا فرمانے والے. وہ ہزاروں جانوروں کو بغیر دکان کے روزی عطا فرماتے تو وہ انسانوں کو بھی دے سکتے ہیں، تو وہ چاہیں تو اسباب کے ذریعے عطا فرما دیں گے، نہ چاہیں گے تو نہیں دیں گے. تو نظر اللہ تعالیٰ پر ہو، اسباب پہ نہ ہو، اور پھر اعتدال کے ساتھ جائز اسباب روزی کمانے کے اختیار کریں، تو پھر یہ توکل بھی محمود ہے اور پسندیدہ ہے، اور ہمارے اور آپ کے لیے لائق اختیار ہے، قابل اختیار ہے. لیکن ترک اسباب ہر ایک کے لیے درست نہیں ہے، اس کے لیے توکل کا اعلیٰ مقام درکار ہے، جو کہ بڑوں کے اندر ہوتا ہے، ہما شما کے اندر نہیں. اس لیے فلم بشرتے کہ کسی سے تما نہ رکھے، اور کسی سے تما رکھے گا تو پھر توکل نہیں ہے، توکل نہیں تو پھر توکل نہ ہو، توکل کرنا صحیح صحیح نہیں ہو. اللہ تعالیٰ اپنے فضل سے، اپنے کرم سے ہم کو حضرت کی ان وصیتوں پر عمل کرنے کی توفیق عطا فرمائے، دعا فرمائے. اللہم لک الحمد لا نحصی ثناء علیک انت کما اثنیت علی نفسی، اللہم لک الحمد لا نحصی ثناء علیک انت کما اثنیت علی نفسی. اللہم صل علی سیدنا و مولانا محمد وعلى آل سیدنا و مولانا محمد، بارک وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين، ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين، ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار، اللهم اغفر لنا وارحمنا وعافنا واعف عنا، اللهم اغفر لنا وارحمنا وعافنا واعف عنا، اللهم وفقنا لما تحب وترضى، اللهم وفقنا لما تحب وترضى، اللهم أعنا على ذكرك وشكرك وحسن عبادتك، اللهم وفقنا لما تحب وترضى، اللهم أعنا على ذكرك وشكرك وحسن عبادتك، يا أرحم الراحمين، يا رب العالمين، يا حي يا قيوم، يا ذو الجلال والإكرام، هم سبكي ہمارے والدین، ہمارے اہل عیال، ہمارے بہن بھائی، ان کے اہل عیال، ہمارے سارے اساتذہ، اکابر، مشائخ، احباب اور تمام متعلقین، متوسلین، جن جن لوگوں نے دعا کے واسطے کہا ہے، سب کی، ہر مسلمان مرد عورت کی کامل مغفرت فرما، یا اللہ ہم سب کی مکمل بخشش فرما، یا اللہ ہمارے سارے گناہوں کو معاف فرما، یا اللہ ہماری شامت اعمال کو بھی ہم سے دور فرما، یا اللہ ہماری شامت اعمال کو بھی دور فرما. اللہم الہمنا رشدنا وقنا شرور انفسنا، اللہم الہمنا رشدنا وقنا شرور انفسنا، اللہم الہمنا رشدنا وقنا شرور انفسنا، وقنا شرور انفسنا یا اللہ، مشرور سیئاتنا مشرور سیئاتنا یا اللہ، ربنا لا تجعلنا فتنة للقوم الظالمين ونجنا برحمتك من القوم الكافرين، ربنا لا تجعلنا فتنة للقوم الظالمين ونجنا برحمتك من القوم الكافرين، اللهم استر عوراتنا وآمن روعاتنا، اللهم استر عوراتنا وآمن روعاتنا، اللهم إنا نعوذ بك من الفتن ما ظهر منها وما بطن، ومن يوم السوء ومن ليلة السوء ومن ساعة السوء، یا رب الرحمین یا رب العالمین یا حی یا قیوم یا ذل جلالہ والاکرام، ہم سب کو دنیا اور آخرت میں اللہ ہر آن عافیت کاملہ عطا فرما، ہر ہر مسلمان مرد عورت کو عافیت عطا فرما یا اللہ، عافیت عطا فرما یا اللہ، اسلام آباد میں یا اللہ لال مسجد اور جامعہ افسر بھی بنا کے سلسلے میں یا اللہ اہل حق کی مدد فرما، یا اللہ اہل حق کی مدد فرما، یا اللہ اہل حق کی نصرت فرما، یا اللہ یا اللہ یا اللہ اس سلسلے میں غیبی مدد فرما، غیب سے نصرت فرما، یا اللہ عافیت عطا فرما، علماء حق مدارس دینیہ کی حفاظت فرما، علماء حق مدارس دینیہ کی حفاظت فرما، یا اللہ اس ملک میں اسلام کا بول بالا فرما، یا اللہ اس ملک میں اسلام کا بول بالا فرما، جو لوگ اسلام کے پاکستان کے مسلمانوں کے دشمن ہیں ان سے ہم کو نجات عطا فرما، یا اللہ ان سے ہم کو نجات عطا فرما، تمام کفار و مشرکین و یہود و نصارہ کو تباہ و برباد فرما، ان کو ہلاک فرما، ان پر اپنا قہر اور عذاب نازل فرما، یا اللہ ہماری حفاظت فرما، یا اللہ ہماری جان کی مال کی عزت کی آبرو کی حفاظت فرما، ہمارے ملک کی حفاظت فرما، تمام ممالک اسلامیہ کی حفاظت فرما، تمام ممالک اسلامیہ کے حکمرانوں میں اتحاد و اتفاق پیدا فرما، یا اللہ اتفاق و اتحاد پیدا فرما، جہاں جہاں جہاد ہو رہا ہے ہر جگہ مجاہدین کی مدد فرما، یا اللہ مجاہدین کو فتح مبین عطا فرما، ان کے مقابلے میں تمام کفار و مشرکین کو ناکام نہ مراد فرما، یا اللہ سرکار دو عالم بنا کے رسول اللہ صلی اللہ علیہ وسلم نے آپ سے دنیا اور آخرت کی جتنی بھلائیاں مانگی سب ہم کو عطا فرما، اور جن چیزوں سے حضور نے پناہ مانگی ان سب سے ہم کو پناہ عطا فرما، صلی اللہ تعالیٰ علیہ خیر خلق سیدنا مولانا محمد وآلہ وصحبہ اجمعین، آمین برحمتک یا